This is VOA News. I'm Jim Bertel. China has announced a drop in new cases from the coronavirus outbreak for a third consecutive day. On Sunday, authorities reported just over 2,000 new cases and 142 more deaths nationwide. Outside of China, there have been more than 500 cases in nearly 30 countries. Meanwhile, Reuters' Adam Reed reports the United States and Japan continue efforts to evacuate U.S. citizens from a cruise ship in Yokohama.
Speaking at the Munich Security Conference, WHO Director General Tedros Adhanom Ghebreyesus said the epidemic remains an unpredictable threat.
Let me be clear. It's impossible to predict which direction this epidemic will take.
That comes as Japan and the U.S. are coordinating the return of around 400 American citizens aboard the Diamond Princess cruise ship still quarantined in Yokohama. They will enter another 14-day period of quarantine once they return home to ensure the virus doesn't spread. Japan's health minister said the return of the passengers to the United States will make it easier to care for the 285 confirmed coronavirus cases on board.
That is Reuters' Adam Reed reporting. Several rockets have hit a base in Iraq's capital that hosts a U.S.-led military coalition. A coalition spokesman says no one was injured in the attack early Sunday in Baghdad's Green Zone near the U.S. embassy. The attack is the latest in a recent string of attacks targeting coalition troops. Foreign ministers and other top officials from about a dozen countries gathered Sunday in Germany to keep up the push for peace in Libya. This follows an agreement by countries with interests in its long-running civil war to respect a much-violated arms embargo and back a full ceasefire. For more news, go to voanews.com. This is VOA News. The Libya meeting is taking place on the sidelines of the Munich Security Conference. U.S. House Speaker Nancy Pelosi is leading a congressional delegation at the conference where she made clear Washington's commitment to NATO.
Once again this year we come with a large delegation, 40 members, members of the House, members of the Senate, Democrats and Republicans, to again reinforce the message that our commitment to NATO and to martial law is ironclad.
She also appealed for countries to steer clear of Chinese tech giant Huawei as they build their next-generation cellular networks.
National security, economy, and values all come together on the Huawei issue. In terms of national security, I have very, very deep concerns about giving the information highway direction to the Chinese government.
The Trump administration has raised national security concerns about Huawei, the world's largest telecommunications equipment manufacturer, and is aggressively lobbying Western allies to bar the company from wireless high-speed networks. United Nations Secretary General Antonio Guterres is in Pakistan today for a three-day visit. He is urging the international community to support countries that continue to host millions of refugees from Afghanistan. The UN's chief visit comes amid renewed hopes a United States-led peace initiative could help bring an end to the deadly Afghan war, which continues to cause more displacements and civilian suffering. Yemen's Houthi movement says retaliatory airstrikes after the shooting down of a Saudi-led coalition warplane have killed civilians, including children. Reuters' David Doyle reports.
The United Nations says as many as 31 Yemeni civilians died in airstrikes on Saturday that the country's Houthi movement claims were retaliation by a Saudi-led coalition. In the latest flare-up in the five-year Yemen conflict, the Iran-aligned Houthis claimed on Friday to have shot down a coalition Tornado warplane in the Houthi-controlled Al-Jawf province. The area's health ministry said women and children were among those killed in the subsequent coalition airstrikes. The UN office in Yemen said preliminary field reports indicated 12 injured, as well as the up to 31 civilians killed.
That is Reuters' David Doyle reporting. Firefight Australia held a huge concert in Sydney on Sunday with local and international artists performing. An estimated 70,000 people attended the charity concert to listen to artists like Queen and Adam Lambert, Michael Bublé, Alice Cooper, and Olivia Newton-John. The profits from the event go to communities affected by bushfires and animal welfare, as well as to rural fire services. From Washington, I'm Jim Bertel, VOA News.
ये वॉइस ऑफ अमेरिका है। प्रोग्राम आपकी दुनिया के साथ मैं हूँ असद हसन। सबसे पहले नजर डालते हैं आज के प्रोग्राम में शामिल मौजूदात पर। तहरीक इंसाफ की हुकूमत में महंगाई में इजाफा क्यों हुआ और क्या अब इस महंगाई में कमी वाकई हो सकती है? बात होगी वजीर बराए इक्तसादी अमूर हमाद अजहर से, उनके अलावा मुस्लिम लीग नवाज से सायर अफजल तारड़ और कारोबारी शख्सियत जुबैर मोतीवाला भी अपना नुक्ता नजर बयान करेंगे। आज के प्रोग्राम में हमारा सेगमेंट अलिफ से ये तक भी शामिल है जिसमें बात होती है तालीम पर। स्पोर्ट्स के सेगमेंट में आज हम बात करेंगे एशिया में क्रिकेट के जुनून पर। अंडर 19 वर्ल्ड कप में खित्ते की तीन टीमें सेमीफाइनल में कैसे पहुंची, बात करेंगे जलालुद्दीन से। तो चलते हैं प्रोग्राम के पहले हिस्से की जानिब।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है।
जी सामिन, पाकिस्तान के अंदर तहरीक इंसाफ की हुकूमत को मईशत पर दबाव और इस सबब होने वाली महंगाई पर खासी तनकीद का सामना है। इस बेख्तलाफ खास तौर पे इस पे हुकूमत को हदफ बनाए हुए हैं और आदाद शुमार भी ये बता रही हैं कि 14% या उससे ज्यादा शरह के साथ महंगाई हुई है। ऐसा क्यों हुआ है और तहरीक इंसाफ की क्यादत ने एक पैकेज भी दिया है जिसमें यूटिलिटी स्टोर्स के जरिए इस महंगाई को कम करने की बात कही गई है, क्या ये कारगर साबित हो सकता है? क्या तहरीक इंसाफ की हुकूमत महंगाई कम करने में कामयाब होगी? इस पे हमने बात की है। तो सबसे पहले नुक्ते नजर सुनते हैं हमाद अजहर का, जो कि वफाकी वजीर बराए इक्तसादी अमूर हैं और इसके अलावा रेवेन्यू यानी महसूलात उनका कलमदान भी उनके पास है। तो आइए बात करते हैं हमाद अजहर से। हमाद अजहर, फेडरल मिनिस्टर फॉर रेवेन्यू, बहुत शुक्रिया आपका, आपने वॉइस ऑफ अमेरिका से बात करने के लिए वक्त निकाला। पाकिस्तान की मौजूदा मुआशी सूरत हाल पर हम आपसे बात करना चाहेंगे और मुआशी सूरत हाल के अलावा इस वक्त जो इन्फ्लेशन है जिसका एक आम आदमी को सामना है उस पर गुफ्तगू करेंगे। और प्राइम मिनिस्टर इमरान खान बजाते खुद इस वक्त थोड़े परेशान ज़रूर नज़र आते हैं क्योंकि ये तक कहा जा रहा है कि आटे, चीनी और दीगर जो अशियाए खुर्दनी थी उनकी कीमतों में जो इजाफा हुआ है उसके ज़िम्मेदारों को सजा भी दी जाएगी। सो इससे बहरहाल ये अंदाज़ा होता है कि कहीं ना कहीं कुछ मिसहैप हुए हैं या मिसमैनेजमेंट हुई है या कुछ लोगों ने एडवांटेज लिया है। पहले अगर हम महंगाई पर बात करें, आपके दौरे हुकूमत में तकरीबन 14% इन्फ्लेशन हुई है, क्या वजह है?
बहुत शुक्रिया जी। जब हमने हुकूमत संभाली तो ये मुल्क दिवालिया के करीब था और इसके बहुत सारे इदारे, मसलन गैस के इदारे और बिजली के इदारे, वो भी तकरीबन दिवालिया के करीब खड़े थे और उनके कर्जों के हजम में और उनके खसारों में एक एक्सपोनेंशियल इंक्रीज आ रहा था। इस सूरत हाल से मुल्क को रेस्क्यू करने के लिए हमें कुछ सख्त फैसले करने पड़े। पहला फैसला ये था कि फॉरन एक्सचेंज रिजर्व को बचाने के लिए रुपये को उसके मार्केट रेट पर लेके आए और फिक्स्ड एक्सचेंज रेट सिस्टम से हम बाहर निकले। तो 124 रुपए से तकरीबन आपका जो रुपया है वो 155 पे गया। इससे आपके फॉरेन एक्सचेंज रिजर्व्स की बचत हुई, फॉरेन एक्सचेंज रिजर्व अब बढ़ना शुरू हो गए, लेकिन महंगाई में इजाफा हुआ क्योंकि इंपोर्ट्स जो हैं आपके मुल्क में उस जो जितनी इंपोर्टेड प्रोडक्ट्स थे वो महंगे हो गए, इंडस्ट्रियल इनपुट्स कुछ हैं वो महंगे हो गए। दूसरा हमें सख्त फैसला ये करना पड़ा कि हमें बिजली और गैस के नर्ख जो थे वो बढ़ाने पड़े। इसमें हमने कोशिश की कि जो कम आमदन के लोग हैं उनके लिए तो ये ना बढ़ाएं या बहुत कम बढ़ाएं, लेकिन बहरहाल बाकियों के लिए हमें ये रेट्स बढ़ाने पड़े। इससे भी महंगाई में एक इजाफा हुआ। तो ये सख्त फैसले करने पड़े और ये बहुत एक
कोशिश होती है हुकूमतों की, हम अमेरिका में भी देखते हैं अगरचे इसका मुवाजना नहीं मुआशी एतबार से, कि जो बेसिक नेसेसिटीज हैं, फूड आइटम्स हैं स्पेशली, उनकी कीमतों को कंट्रोल में रखने की कोशिश की जाती है, उस पर सब्सिडीज होती हैं, पहले भी थी। सो क्या सब्सिडीज खत्म की गई हैं? फूड आइटम्स खास तौर पे ऊपर क्यों गए हैं, जिसका फिर एक तासुर आपको मिलता है, सोशल मीडिया के ऊपर भी आपको एक रिएक्शन नजर आता है, एक पूरा दबाव है और लोगों के वीडियोस यकीनन आपके सामने आते होंगे जिस तरह के मैसेजेस आ रहे हैं गवर्नमेंट के लिए।
नहीं, किसी किस्म की सब्सिडी खत्म नहीं की गई और ये फूड आइटम्स के ऊपर, बल्कि जो हमने जो एहसास प्रोग्राम है हुकूमत का, गुर्बत कटाव प्रोग्राम, उसकी एलोकेशन को डबल किया हमने और यूटिलिटी स्टोर्स को जो रिसोर्स दिए जा रहे हैं वो भी बढ़ाए गए। ये जो फूड आइटम्स के अंदर सप्लाई शॉक आया है इसकी दो तीन वजूहात हैं। एक तो ज़रात के अंदर हमें जो मौसमियाती तब्दीली और ख़राब मौसम की वजह से हमें क्रॉप आउटपुट मेन क्रॉप्स के अंदर वो नहीं नज़र आया जिसकी तवक्को की जाती थी। कुछ इंटर प्रोविंशियल कोऑर्डिनेशन के अंदर भी हमें कमी नज़र आई। ज़रात क्योंकि अब एक सूबाई सब्जेक्ट बन गया है तो कोई सूबा जो है वो गंदम खरीदता नज़र आया, जैसे पंजाब और सिंध जैसा सूबा जो है वो गंदम उस साल खरीदी नहीं, जिसकी वजह से उनके स्टॉक्स खत्म हो गए और वहाँ शॉर्टेज आ गई।
तो इसको मिसमैनेजमेंट कह सकते हैं हमाद साहब, क्योंकि एक तो मिसमैनेजमेंट इस सेंस में भी कि گندم پہلے ایکسپورٹ ہو جاتی ہے پھر مہنگے داموں امپورٹ کرنا پڑتی ہے, تو کیا اس کو مس مینجمنٹ بھی کہیں گے؟
نہیں دیکھیں, جو گندم جب ایک سیزن میں جب آپ کے پاس گندم سرپلس اس میں ایکسپورٹ ہو اور اگلے سیزن میں اگر گندم شارٹیج اور وہ امپورٹ ہو تو وہ تو مس مینجمنٹ نہیں ہے, کیونکہ اگلے سیزن کا تو نہیں آپ پریڈکٹ کر سکتے نا ویدر اور اس کے کراپ آؤٹ پٹس کو. تو جولائی کے مہینے میں یا آپ کے دسمبر کے مہینے میں آٹے کی قیمتیں گندم کی بڑھنا شروع ہوئی ہیں, تو جولائی میں اس کی ایکسپورٹ کو بند کیا گیا. نمبر ایک, جو کراپ آؤٹ پٹس ہیں وہ ہمیں وہ نہیں ملے, کچھ ہمارا انڈیا کے ساتھ جو ٹریڈ تعطل کا شکار ہوئی ہے ختم ہوئی ہے, اس سے ہماری کچھ سبزیوں کے ٹریڈ سپلائی روٹس جو تھے ان کو ایک سپلائی شاک لگا. یہ دو تین چیزیں ملا کے ہمیں, اور پھر آپ کے امپورٹڈ پروڈکٹس میں بھی کچھ ہوئے ہوئے تھے, فوڈ پروڈکٹس میں بھی کچھ امپورٹس ہیں, ان دو تین چیزوں کی وجہ سے ہمیں یہ نظر آیا. لیکن پھر ہم نے یہ بھی دیکھا کہ یہ اسپائکس ٹیمپرری ہوتے ہیں. نومبر کے مہینے میں اکتوبر کے مہینے میں اگر پیاز کی اور ٹماٹر کی قیمت اوپر گئی تو وہ پھر ایک مہینے بعد نیچے بھی آ گئی. جنوری میں آٹے کی قیمت اوپر گئی تو جنوری میں ہی آٹے کی قیمت بھی دوبارہ ہمیں نیچے نظر آنا شروع ہو گئی. کھیت کی جو بوری ہے, ابھی حکومت نے اقدامات اٹھائے ہیں, اس میں 400 روپے فی بوری جو ہے اس کی قیمت میں ابھی پچھلے ہفتے کمی آئی ہے, اور کچھ اب سبزیوں کی قیمتوں میں بھی ہمیں کمی آنی نظر ہو گئی شروع ہو گئی ہے. تو یہ خریف کراپ سیزن جس کی زراعت کی پیداوار جب مارکیٹ میں جیسے ہی انٹر ہوتی ہے اب ان مہینوں میں شروع ہو جاتی ہے فبروری مارچ میں, تو اس دورانیے میں ہم یہ توقع کر سکتے ہیں کہ یہ فوڈ پروڈکٹس کی قیمتیں نیچے آنا شروع ہو جائے گی.
حماد ادھر صاحب, پرائم منسٹر بذات خود یہ کہہ چکے ہیں کہ مافیاز ہیں جن کا سامنا کرنا پڑ رہا ہے, اور وہ خود نالاں بھی نظر آئے حالیہ جو اضافہ ہوا ہے آٹے اور چینی کی قیمتوں میں. سو کیا یہ سمجھا جائے کہ وہ مافیاز کہیں نہ کہیں حکومت کے گرد, اور جیسے اپوزیشن کہتی ہے کہ شاید پرائم منسٹر اپنے گھر میں نظر ڈالے, ان کے ارد گرد بھی کچھ لوگ ایسے موجود ہیں جن کا تعلق انہیں مافیا سے ہے. سو کیا پرائم منسٹر کی جو تشویش یا تشکیق ہے کیا اس جانب بھی اشارہ کرتی ہے؟
دیکھیں, ہماری حکومت میں ایسا جہاں پہ کہیں پہ کانفلکٹ آف انٹرسٹ آتا ہے تو وہاں پہ وہ شخص اپنا انپٹ نہیں دیتا پالیسی میکنگ میں, پہلی چیز تو یہ ہے. دوسری چیز, جب مافیا کا ذکر کیا جا رہا ہے تو یہ مافیا تو آپ کو بھی پتا ہے ذخیرہ اندوز بیٹھے ہیں, سٹے باز بیٹھے ہیں پاکستان کے اندر, مختلف سیکٹرز کے اندر بیٹھے ہیں, یہ سارے لوگ مختلف مافیاز بیٹھے ہیں, کاروباروں میں بیٹھے ہیں, انڈسٹری میں بیٹھے ہیں, ٹریڈرز میں بیٹھے ہیں, اور یہ ذخیرہ اندوزی بھی کرتے ہیں, یہ کارٹیلز بھی بنا لیتے ہیں, یہ کبھی کبھی پرائسز کو مینیپولیٹ بھی کر لیتے ہیں.
تو ان کو ایڈوکیٹ کرنے والے کیا حکومت کے ارد گرد بھی ہیں؟ حکومت
میں تو میں سمجھتا ہوں کہ تقریباً بلکہ یونینمسلی جو سب لوگ ہیں وہ ان مافیاز میں, جتنی عمران خان صاحب کی ٹیم ہے وہ ان مافیاز کے خلاف بھی ہے اور خلاف ایک باقاعدہ جنگ لڑ رہی ہے, اور اس کے اندر کسی قسم کی ہمیں کہیں سے ویکنس نظر نہیں آتی, نہ ہی ہمیں کہیں سے ایسا نظر آتا ہے کہ کوئی مافیا کا حصہ بن گیا ہے یا کوئی وہ ایسی بات کر رہا ہے کہ جو ہماری جو حکومت ہے اس کی رائے کے مترادف ہے کہ ان مافیاز کو ختم کرنا ہے.
یہ حماد ادھر صاحب یہ بتائیے گا کہ پرائم منسٹر صاحب کہتے ہیں کہ بالکل سزا دیں گے جو ذمہ دار ہوں گے, اسد عمر صاحب کے سٹیٹمنٹ ہے کہ اسی فروری میں جو ہے وہ ایکشن شروع ہوگا اور پرائسز نیچے لے کے آئیں گے. آپ ہمارے سامعین کو یہ بتا سکتے ہیں, یہ خوشخبری ہوگی کہ اس کے لیے لائحہ عمل کیا ہے, پلان کیا ہے انفلیشن کو کم کرنے کا, یا خاص طور پہ جو فوڈ آئٹمز ہیں کھانے پینے کی اشیاء ہیں ان کی قیمتیں کم کیسے ہوں گی؟
دیکھیں, ایک تو صوبوں کے ساتھ مل کے اور کوآرڈینیشن کر کے ذخیرہ اندوزوں کے خلاف ایکشن لیا جائے گا. دوسرا یہ کہ ہم یوٹیلیٹی اسٹورز کا آپریشن کو اس کے اندر زیادہ وسائل دے کے ایک مؤثر ان کا رول سامنے لے کے آئیں گے کہ جہاں پہ یہ پرائز فکسنگ ہوتی ہے تو وہاں پہ یوٹیلیٹی اسٹورز کا آپریشن اپنا, جیسے انہوں نے بڑا افیکٹو رول ادا کیا آٹے کی قیمتیں نیچے لانے میں, انہوں نے پاکستان کے مختلف شہروں میں ٹرک کھڑے کیے, کنٹرول ریٹس کے اوپر آٹا جب تقسیم ہونا شروع ہوا تو ہم نے دیکھا کہ دکانوں میں بھی آٹے کا ریٹ جو ہے وہ ایک دم ڈراپ کر گیا. اسی طرح ہم دوسرے جو سارے فوڈ آئٹمز ہیں جن میں ہمیں نظر آ رہا ہے پرائز اسپائک, وہاں پہ ہم یہ کریں گے. اور جو آپ کی فوڈ سپلائی چین ہے اس کے اندر جہاں پہ ہمیں نظر آتا ہے, ہم نے یہ دیکھا ہے, نوٹ ہم کر رہے ہیں کہ ایٹ سورس قیمت جو ہے وہ فرق ہوتی ہے, اور بائی دی ٹائم وہ کنزیومر تک پہنچتی ہے, اس کے ٹیبل تک پہنچتی ہے, تو اس کے دورانیے میں بڑا زیادہ قیمت میں اضافہ دیکھا جا رہا ہے کچھ سیکٹرز کے اندر. وہ لوگ جو ذخیرہ اندوز ان سپلائی چینز میں کر رہے ہیں اور وہاں پہ پرائز فکسنگ کر رہے ہیں, ان پہ ہم اٹیک کریں گے.
ہمارے ادھر صاحب ایک اور طریقہ بھی ہوتا ہے نیچرلی کہ لوگوں کی آپ بائنگ پاور بڑھاتے ہیں, کیا تنخواہیں ان میں اضافے کا بھی کوئی امکان ہے؟ سوشل میڈیا کی حد تک ہم یہ سنتے آ رہے ہیں کہ شاید 100% تک کچھ پلان کیا جا رہا ہے کہ لوگوں کی تنخواہ بڑھائی جائے جو کہ پھر کوپ کر سکے اس انفلیشن ریٹ کو.
دیکھیں, ابھی تو یہ بجٹ بن رہا ہے اور بجٹ بننے کی ایکسرسائز ابھی شروع ہوئی ہے, تو اس لیے کوئی ایسی بات کرنا قبل ہے. یہ ساری چیزیں آپ کی فزیکل اسپیس کو دیکھ کے سامنے مد نظر رکھ کے دیکھی جاتی ہیں کہ آپ کے پاس وسائل کتنے ہیں, انکم اوور ایکسپینڈیچر آپ کا بیلنس کیا چل رہا ہے. لیکن یہ ضرور ہے کہ ہماری نمبر ون پرائیورٹی یہی ہے کہ جو لوئسٹ سیگمنٹ ہے سوسائٹی کا, لوئسٹ انکم ارننگ, اس کو ہم اپنے غربت مٹاؤ پروگرام میں بھی پوری طرح سیکیور کرنا چاہ رہے ہیں, اس کی ایلوکیشنز کو ہم بڑھانا چاہ رہے ہیں. ہم نے بڑھائی بھی ہیں, آلریڈی ہم ڈبل کر چکے ہیں اس کو. اور ٹارگیٹڈ سبسڈیز جو ہم دے رہے ہیں بجلی میں اور گیس میں, مثلاً 300 یونٹس جو ہیں ان کو, جو 300 یونٹ سے کم جو کنزیوم کرتے ہیں بجلی میں, جو 75% ہیں آپ کے کنزیومرس کے, ان کو ہم نے سبسیڈائز کیا ہوا. اسی طرح گیس میں بھی ہم نے جو لوئسٹ سلیب ہے کنزیومرس کا, ان کو ہم نے سبسیڈائز کیا ہوا. تو ان سبسڈیز کو بھی ہم جاری رکھنا چاہتے ہیں.
تو سوشل میڈیا کے اوپر جو خبریں ہیں تنخواہوں میں ایک بڑے 100% اضافے کی, ان کے اوپر ابھی یقین نہیں کیا جا سکتا.
دیکھیے وہ تو یہ ساری چیزیں قبل از وقت ہیں, یہ بجٹ آئٹمز ہیں اور بجٹ کو بھی بننا شروع نہیں ہوا.
جی حماد اظہر صاحب, آپ ذرا اوور آل ایک پکچر پہ نظر ڈالتے ہیں, پھر ہم آپ سے اجازت بھی چاہیں گے آپ کے شکریہ کے ساتھ. اب ذرا معیشت پہ بات کر لیتے ہیں, ٹیکسیشن پہ بات کر لیتے ہیں, ریونیو پہ جو خاص طور پہ آپ کا شعبہ ہے. ریونیو کے بارے میں پرائم منسٹر صاحب اپنی الیکشن کیمپین میں بھی اور پچھلے 23 سال کی پالیٹکس میں وہ یہ کہتے تھے کہ ایون ایف بی آر کے اندر جو ہے اداروں کے اندر کرپشن کی وجہ سے 4,000 ارب روپیہ جو ہے وہ چوری ہو جاتا ہے سالانہ, اور یہی خسارہ ہے جس کے لون لینا پڑتا ہے. سو اس کرپشن کے خاتمے کے لیے اب تک کیا کیا گیا, ٹیکسیشن بڑھانے کے لیے کیا کیا گیا, اس میں کیا کامیابیاں ہوئیں, کیونکہ آپ جو ٹیم لے کے آتے ہیں وہ زیادہ دیر لوگ آپ کے ساتھ رہتے نہیں, یا چھٹی پہ چلے جاتے ہیں یا ان کو تبدیل کرنا پڑتا ہے, ایشوز کیا ہیں؟
دیکھیں معیشت اس میں اوور آل تو استحکام جو ہے اس کے آثار واضح ہیں. آپ کے فارن ایکسچینج ریزروز بڑھ رہے ہیں, آپ کے کرنٹ اکاؤنٹ کا خسارہ جو ہے وہ پچھلے سال 25% کم ہوا, اس سال 80% سے زیادہ کم ہو گیا ہے. آپ کا ریونیو گروتھ جو ہے وہ 17% ہے پچھلے سال کے مقابلے میں. ابھی تک ہم نے 90% اپنا ریونیو ٹارگیٹ اچیو کر لیا ہے فار دا فرسٹ 6 منتھس ریونیو ٹارگیٹ کا. ان ساری چیزوں کو ظاہر ہے چیلنجز بھی ہیں, کیونکہ ہم نے اپنے لیے خود بہت بڑا ریونیو ٹارگیٹ دکھا وہ رکھا تھا, کیونکہ ہم سمجھتے ہیں کہ جو پاکستان کا ایکچوئل ٹیکس کلیکشن ہے اور ٹیکس پوٹینشیل ہے اس میں تقریباً جیسے آپ نے کہا تو 4,000 ارب روپے کا فرق ہے, اور اس فرق کو ہم پورا کرنا چاہ رہے ہیں, اس کے لیے ہم جستجو کر رہے ہیں. اور یہ ایک بڑا ٹارگیٹ ہے, بڑا چیلنجنگ ٹارگیٹ ہے, اور ریس کے لیے اس کے اوپر ریزسٹنس بھی آتی ہے اور سارا کچھ ہوتا ہے, لیکن یہ ان شاء اللہ تعالیٰ ہم مراحل عبور کریں گے. اور آپ کی اکانومی جیسے اسٹیبلائز ہو رہی ہے اور امپورٹ کمپریشن اس کے اندر ہو رہی ہے, تو اگلا ہمارا اسٹیج جو ہے وہ ریکوری کا اسٹیج ہے. اس ریکوری کے اسٹیج میں کافی چیزیں خود بھی ان لائن فال کر جاتی ہیں, ریونیوز بھی ان لائن فال کر جاتے ہیں, کیونکہ آپ کی کچھ امپورٹس بھی ڈیوائیو ہو رہی ہوتی ہیں اور ٹیکس بوائنسی بڑھ جاتی ہے اکانومی کے اندر. تو یہ مختلف چیزیں ہیں جو پازیٹیو کمپلیمنٹیریٹیز کریٹ کرتی ہیں, لیکن اسٹیبلائزیشن کا جو دور ہوتا ہے وہ ذرا مشکل دور ہوتا ہے. اور ہم شروع دن سے کہہ رہے تھے کہ پہلے 2 سال اتنا بڑا بگاڑ ہے کہ ہم ایک سختی سے گزرنا پڑے گا, اس سے ہم فی الحال ابھی گزر رہے ہیں.
بزنس کمیونٹی جو ٹیکس پیئر طبقہ ہے, ان کے ساتھ کتنی انگیجمنٹ یا کوآرڈینیشن ہے؟ ایک تاثر یہ ہے کہ ان میں سے زیادہ تر کی وابستگیاں یا وفاداریاں دیگر دو سیاسی جماعتوں کے ساتھ ہیں جو خاص طور پہ پاکستان کے اندر پچھلے 40 برسوں میں اقتدار میں رہی ہیں اور پی ٹی آئی ان کا اعتماد حاصل نہیں کر پا رہی.
دیکھیں کافی زیادہ ہماری انگیجمنٹ ہے بزنسز کے ساتھ, بلکہ میں سمجھتا ہوں جتنی ہماری انگیجمنٹ ہے, کچھ لوگ تو یہ کہتے ہیں کہ ضرورت سے زیادہ آپ کی انگیجمنٹ ہے, کہ آپ لوگ ضرورت سے زیادہ ایکسیپٹیبل ہیں بزنس کمیونٹی کو. اور آپ نے دیکھا کہ ہم 28 پوائنٹ ہم نے انکریز کیا ہے بزنس انڈیکس میں, اور میں سمجھتا ہوں کہ اگلے سال بھی ہم جب ریٹنگز آئیں گی تو مزید ہم اس میں اضافہ کریں گے, مزید بہتری آئے گی. تو انگیجمنٹ ان کے ساتھ ہے, اور جو ان کے جائز مطالبات ہوتے ہیں وہ ہم ان کو پورا بھی کرنے کی کوشش کرتے ہیں وسائل کو سامنے رکھتے ہوئے, اور جہاں پہ آسانیاں پیدا کرنی ہوں وہ آسانیاں بھی پیدا کرتے ہیں. لیکن اگر کوئی ان کی ناجائز بات ہے یا ہم سمجھتے ہیں کہ وہ ہمارے ریفارمز کو کسی طرح انڈرمائن کرے گی, وہاں پہ پھر ہم ظاہر ہے کار کرنا پڑتا ہے.
آخری دو سوال آتے ہیں ہمارے ادھر صاحب, فیڈرل منسٹر فار ریونیو آپ ہمارے ساتھ موجود ہیں. معیشت کے بارے میں میرا علم اتنا ہی ہو سکتا ہے جتنا ایک کنزیومر کا ہو سکتا ہے, لیکن کچھ بنیادی مشاہدے میں چیزیں ہیں. جیسے امریکہ کے اندر بھی ریسیشن آیا, سست رفتاری آئی معیشت میں, تو پریزیڈنٹ باراک اوباما نے اس وقت انجیکٹ کیا پیسہ اپنی انڈسٹریز کے اندر, کار موٹرز جو ہیں ان بنانے والے اداروں کے اندر, تاکہ انفراسٹرکچر کے اندر انہوں نے کہا کہ جس کو ریپیئر کریں. لگتا یہ ہے کہ پی ایم ایل این کی بھی پالیسی یہی رہتی ہے کہ وہ انفراسٹرکچر میں لگاتے ہیں, سو اس سے جڑی ہوئی کئی انڈسٹری جو ہے وہ چلتی رہتی ہے, جابز رہتی ہیں, پیسہ سرکولیشن میں رہتا ہے. ڈیولپمنٹ کے اوپر آپ کا اس گورنمنٹ کا اب کتنا فوکس ہے, کیونکہ انیشلی یہ بتایا جاتا رہا یا ہم پڑھتے رہے کہ ڈیولپمنٹ فنڈز اس طرح سے ریلیز نہیں کیے گئے کیونکہ فائنانشیل کنسٹرینٹس تھے, پریشرز تھا. سو ڈیولپمنٹ اب آپ کی ترجیح میں کہاں پہ ہے؟
دیکھیں, جو ڈیولپمنٹ فنڈز ہیں وہ فی الحال تو ان کی ریلیزز پچھلے سال سے 20% زیادہ ہیں. 700-750 ارب کا ہمارا فیڈرل پی ایچ ڈی پی ہے. اس کے علاوہ ہمارے پروونشل جو اینوئل ڈیولپمنٹ پلانز ہیں وہ علیحدہ ہیں. جو یہ مغربی معیشتیں ہوتی ہیں, ان میں پروڈکٹیو کیپیسٹی جب فلی یوٹیلائز نہیں ہو رہی ہو تو وہ آرٹیفیشل اسٹیمولس دیتے ہیں. ہم جب آئے تھے تو یہاں پہ تو اکانومی اوور ہیٹڈ تھی, اور الٹا یہ تھا کہ وہ آپ کا جو ایکسیس ڈیمانڈ تھی وہ امپورٹس میں اسپل اوور ہو کے ایک اوور ویلیوڈ ایکسچینج ریٹ کے ذریعے, امپورٹ سبسڈی کے ذریعے, وہ آپ کو ایک فورن ایکسچینج کرائسس کی شکل میں نظر آ رہی تھی. تو ہمارے کافی جو حالات تھے وہ ڈائمیٹرکلی اپوزٹ تھے ان مغربی ممالک کے, جہاں پہ وہ کینجین پالیسیز جو ہیں ان کو عمل درآمد کیا جاتا ہے. یہاں پہ تو ہمیں فورن ایکسچینج پرزرو کرنے کے لیے اپنی امپورٹس کو فوری طور پہ کٹیل کرنا پڑ رہا تھا, امپورٹ کمپریشن میں جانا پڑ رہا تھا, اسٹیبلائزیشن میں جانا پڑ رہا تھا, تو اور اپنے خسارے ٹھیک کرنے کے لیے کچھ ڈیلیڈ ایڈجسٹمنٹس کرنی پڑ رہی تھیں مختلف سیکٹرز کے اندر. تو اب جیسے یہ ہمارا ختم ہوتا ہے یہ پیریڈ اسٹیبلائزیشن کا, اور ہم اپنے جو گینز ہیں, اور گینز انڈیڈ موجود ہیں, آپ کے فورن ایکسچینج ریزرو اس چیز کی گواہی دے رہے ہیں, آپ کے کرنٹ اکاؤنٹ میں کمی گواہی دے رہی ہے کہ وہ گینز آپ کے ہوئے ہیں اسٹیبلائزیشن میں, جب ہم انہیں کنسالیڈیٹ کریں گے تو پھر اکانومی کو ہم ایک ہائر گروتھ فیز کی طرف لے جانا شروع کریں گے ان شاء اللہ تعالیٰ. اور وہ ہائر گروتھ فیز جو ہے وہ اس کے اندر آپ کو زیادہ اسپینڈنگ بھی نظر آئے گی, اکنامک ایکٹیویٹی میں اضافہ بھی نظر آئے گا.
آخری بات, حماد ادھر صاحب فارمر فائنانس منسٹر ہیں, حفیظ پاشا صاحب, ان کا ایک انٹرویو میں سن رہا تھا, بڑی ہولا دینے والی پکچر ان کے انہوں نے پیش کی ہے. وہ یہ کہتے ہیں کہ جو جی ڈی پی ہے وہ اس سال 1.2% تک ڈکلائن کر سکتا ہے, اور اس کے نتیجے میں پچھلے سال ان کے بقول 1,000,000 جابز گئی ہیں, مزید 1,200,000 جابز جا سکتی ہیں. اس کے بعد تو جیسے ایک شہری کی حیثیت سے سانس بند ہونے لگتی ہے. کیا ایکچوئل کنڈیشن ہے جی ڈی پی کی اور امپلائمنٹ کریٹ کرنے کی پاکستان میں, یا ان کے اس ورژن پہ آپ کی رائے کیا ہے؟
دیکھیے, ہمارے اعداد و شمار جو ہیں وہ تو فی الحال ان کی اس بات کو کوراپریٹ نہیں کرتے, اور ہم اس وقت آئی ایم ایف پروگرام میں بھی ہیں, آئی ایم ایف بھی مانیٹر کر رہا ہے, مختلف ادارے ورلڈ بینک, جی ڈی بی جو ہمیں کنسیشنل لینڈنگ کر رہے ہیں, ان کی بھی اکانومی کے اوپر فور کاسٹ اور پروجیکشنز جو ہیں وہ نکلتی ہیں, اور وہ کافی مختلف ہیں ان کے اعداد و شمار سے. ماشاء صاحب میرے لیے بڑے قابل احترام ہیں, لیکن جن فارمولاز کے تحت, کیونکہ وہ جتنا یہ بات کر رہے ہیں وہ سروے بیس نہیں ہے, وہ کسی فارمولا کے بیسس کے اوپر کر رہے ہیں, تو وہ اس فارمولا کے اندر کیا اسمپشنز لی گئی ہیں, کیا الاسٹیسٹیز انہوں نے دی ہیں, وہ انہوں نے ابھی واضح نہیں کیا. تو جب وہ اگر واضح کریں گے جب بھی, تو پھر ہم اس پہ صحیح کامنٹ کر سکیں گے کہ آیا یہ فارمولا جو ہے اس کے میرٹس کیا ہیں اور ڈی میرٹس کیا ہیں.
لیکن جی ڈی پی بہتر ہو سکتا ہے, پچھلی گورنمنٹ کہتی ہے ہم تقریباً 5% پہ چھوڑ گئے ہیں.
اچھا, اگر آپ, یہ بھی ایک بڑی عجیب سی بات ہے کہ پاشا صاحب یہ بھی کہتے تھے پچھلی گورنمنٹ کے بارے میں, اور انہوں نے اپنی کتاب میں بھی لکھا کہ ان کی جی ڈی پی گروتھ بھی سگنیفیکینٹلی اوور اسٹیٹڈ تھی, اور انہوں نے یہ بھی کہا کہ یہ 5% گروتھ کے باوجود مسلم لیگ نون جو ہے وہ 5 سال میں لاکھوں لوگوں میں بے روزگاری میں اضافہ کر گئی. تو اور لیکن اب ہم دیکھ رہے ہیں کہ وہی مسلم لیگ نون جس کی وہ اتنی سخت تنقید کرتے تھے, اب انہوں نے حفیظ پاشا صاحب کا حوالہ دینا شروع کر دیا. تو پہلی بات تو یہ ہے کہ دیکھیں, ہم اس گروتھ میں یقین نہیں رکھتے کہ جو ایک ببل کے ذریعے ہو, کہ آپ کے ریزروز ڈپلیٹ کر رہے ہوں, آپ کا کرنٹ اکاؤنٹ ڈیفیسٹ اوپر جا رہا ہو, آپ کا ڈیٹ برڈن جو ہے, ڈیٹ سروسنگ ریکوائرمنٹ, وہ کمرشل لونز کی بنیاد کے اوپر ڈبل ہو رہی ہو, اور آپ جو ہے وہ گروتھ کا ڈھول بجاتے پھر رہے ہوں. یہ ایک ایسی گروتھ ہے کہ جو آپ کو اگلے سال جو ہے وہ معیشت کو دیوالیے کے قریب چھوڑ جائے. آپ دیکھیں نا کہ موٹیز انٹرنیشنل نے, جب پاکستان 5% پہ اس گروتھ ببل میں تھا, تو موٹیز نے آپ کو ایکچولی ڈاؤن گریڈ کیا آپ کی اکانومی کو. نہ صرف کہ آپ کی اکانومی کو ڈاؤن گریڈ کیا, آپ آئی ایم ایف کی رپورٹ پڑھیں جو مارچ میں نکلی 2018 میں, اے ڈی بی نے اپنی کنسیشنل لینڈنگ سسپینڈ کر دی, کیونکہ وہ سمجھتے تھے کہ پاکستان کی ڈیٹ سسٹینیبلٹی جو ہے وہ خطرے میں پڑے گی. اور اب جب کہ ہمارا گروتھ ریٹ 5% نہیں ہے, اس سے کم تھا, اور دسمبر میں ہم نے دیکھا کہ موٹیز نے آپ کو اپ گریڈ کیا, کیونکہ آپ کی گروتھ کے علاوہ جو باقی فنڈامنٹلز ہیں جو آپ کی گروتھ کو سسٹینیبل رکھتے ہیں اور لانگ ٹرم ڈیولپمنٹ کی بنیاد رکھتے ہیں, اور آپ کی جو معیشت ہے اس کی اسٹیبلٹی اور اس کی جو ساؤنڈنس ہے اور سیفٹی ہے اور اس کے بفرز ہیں, وہ بھی جو موجود ہوتے ہیں ان کے اوپر بھی وہ پبلی کرتے ہیں, اس بنیاد ان کی امپروومنٹ کو دیکھ کے موڈیز نے آپ کو دسمبر میں اپ گریڈ کیا.
حماد اظہر صاحب بہت شکریہ, فیڈرل منسٹر فار ریونیو اینڈ اکنامک افیئرز, آپ کا بہت شکریہ, آپ نے ہمیں جوائن کیا.
تھینک
یو. یہ وائس آف امریکہ ہے, آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں, پتا ہے facebook.com/VOA اردو.
جی سامین، آپ نے حماد اظہر صاحب سے گفتگو سنی، فیڈرل منسٹر ہیں. اب نقطہ نظر لیتے ہیں پاکستان مسلم لیگ نواز کا. سائرہ افضل تارڑ سابق منسٹر ہیں، مسلم لیگ نواز کی سینئر رہنما ہیں. ان سے بات کرتے ہیں کہ آیا ان کے خیال میں تحریک انصاف کی حکومت کامیاب ہو سکتی ہے اپنے معاشی ایجنڈے میں. سائرہ افضل تارڑ صاحبہ، بہت شکریہ آپ کا آپ نے وائس امریکہ سے بات کرنے کے لیے وقت نکالا. مہنگائی، انفلیشن، اس وقت اگر سوشل میڈیا پہ جائیں ہر جگہ جو ہے وہ لوگ ریئیکٹ کر رہے ہیں اور لگتا ہے کہ حکومت کے کانوں تک بھی یہ بات پہنچ رہی ہے. پرائم منسٹر یہ کہتے ہیں کہ جی یہ خاص طور پہ ان دنوں میں جو انفلیشن ہوئی ہے اور آٹے اور چینی کی قیمتوں میں خاص طور پہ جو اضافہ ہوا ہے جس سے عام طور پہ پھر عوام کو بہت دباؤ محسوس ہوا ہے، اس میں ذمہ داروں کا تعین ہوگا، ان کو سزائیں ملیں گی. اور اسد عمر صاحب یہ کہہ رہے ہیں کہ اسی مہینے، حماد اظہر صاحب سے میری کچھ دیر پہلے بات ہوئی ہے، وہ کہتے ہیں کہ اسی مہینے انفلیشن جو ہے کنٹرول ہوگی، کم از کم یہ جو کھانے پینے کی اشیاء ہیں ان کی قیمتیں نیچے لائی جائیں گی. کیا کہیں گی آپ؟
دیکھیں بات یہ ہے کہ یہ خان صاحب کہہ رہے ہیں کہ مہنگائی کو میں کم کروں گا اور وہ لوگ کہ جنہوں نے مافیا یہ سارا کچھ کیا ان کے خلاف ایکشن ہوگا. میری اطلاع کے مطابق وزیر اعظم صاحب کو رپورٹ پہنچ چکی ہے. باقاعدہ انہوں نے بتایا ہے بیوروکریسی نے کہ یہ سب کچھ کیسے ہوا، اس میں کون کون انوالو تھا، اور لوگوں کو ریلیف دینے سے پہلے پرائم منسٹر صاحب ان چوروں کا محاسبہ تو کریں. گورننس نام کی چیز نہیں ہے پاکستان میں اس وقت. آپ دیکھیں تو لوگ بد دعائیں دے رہے ہیں ان کو رو رو کے. کل مجھے ایک بندے نے کہا کہ باجی انہوں نے بد دعاواں میں نہیں لگ دیا، ایک سفید پوش کی بھی زندگی انہوں نے اجیرن کر دی ہے. یہ ان کا طریقہ واردات یہ ہے کہ ان کو یہ پتہ ہوتا ہے کہ کیا حالات ہیں اور کیا ہیں. جب یہ پانی سر سے گزر جاتا ہے نا تو پھر ایک دو وزیر آتے ہیں گڈ کاپ بیڈ کاپ کے چکر میں. ڈاکٹر فردوس ہو گئی، اسد عمر ہو گئے جی، شیخ رشید ہو گئے جی. ہم مانتے ہیں مہنگائی بہت ہے، ہمیں احساس ہے، گھبرانا نہیں ہے. جب وزیر اعظم صاحب اپنے منہ سے یہ کہتے ہیں کہ ہمیں پتہ ہے کہ ہماری حکومت کو کون فیل کر رہا ہے، ہمیں پتہ ہے کہ آٹے اور چینی کے بحران کے پیچھے کون سے مافیاز ہیں، ہمیں پتہ ہے کہ کون وزیر اعلیٰ بزدار کو ہٹانا چاہتا ہے اور کون وزیر اعلیٰ بننا چاہتا ہے. دیکھیں جی ان کو تو ہر چیز کا پتہ ہے، پھر یہ چیزوں کو ہونے کیوں دیتے ہیں؟ اور جب ہو جاتی ہیں تو کیوں نہیں ٹرانسپیرنٹ طریقے سے، شفاف طریقے سے لوگوں کو بتاتے ہیں؟ ہمارے لوگوں کو تو انہوں نے شک کی بنیاد پہ اندر رکھا ہوا ہے. ڈیڑھ ڈیڑھ سال اندر رکھنے کے بعد کورٹ ان کو عدم ثبوت کی فراہمی کی وجہ سے اور ناقص کیسز کی وجہ سے چھوڑ رہی ہے. اور اپنے جو اسٹیبلشڈ ان کے چور ہیں، جن کی چوری ان کے وفاقی وزراء کی، جہانگیر ترین کو دیکھیں، خسرو بختیار کو دیکھیں، آپ ان سارے مافیاز ہیں. ای سی سی سے مطلب اپروول ہو جاتا ہے اور ان کو پتہ ہی نہیں چلتا. اسد عمر صاحب خود اٹھ کے نیشنل اسمبلی میں فرماتے ہیں کہ چینی کی پرائس نہیں بڑھنی چاہیے اور اس کے پیچھے جو کچھ ہے، اور آج پھر وہ کہہ رہے ہیں وہ بڑا. کیا انہوں نے اعلان کرنا ہے؟ ہمارے بنائے ہوئے پروگراموں کے وہ افتتاح کرتے ہیں. اور دنیا میں آپ مجھے یہ بتائیں کہ کیا آج تک کہیں پہ کوئی قیمت بڑی ہوئی واپس آئی ہے؟ جس طرح انہوں نے ہمارے روپے کو ڈی ویلیو کیا. آپ تو وہاں امریکہ بیٹھے ہیں نا، آپ کبھی پاکستان میں آ کے ایک غریب آدمی کی حالت دیکھیں. آج مجھے ٹی وی پہ انہوں نے دکھایا ہے کہ چکوال میں ایک جیولر، ایک سونار جو ہے نا، اس کی اتنی بری حالت ہوگی کہ اس نے اسی اپنی دکان میں پکوڑے بیچنے شروع کر دیے. یہ تو ایک مثال میں آپ کو دے رہی ہوں نا. کیا فیصلے کریں گے بڑے؟ ایک شہر میں 10-10 قیمتیں ہیں چیزوں کی، یوٹیلیٹی اسٹور تک کو تو یہ کنٹرول کر نہیں سکے. دیکھیں آپ جتنی مرضی باتیں کر لیں، اگر آپ میں اہلیت نہیں ہے، آپ میں کمپیٹنسی نہیں ہے، تو آپ چیزوں کو نہیں کر سکتے. اکانومی میں جھوٹے فگرز دیتے ہیں یہ. جو ہماری گروتھ ہے اس کے بارے میں ہم پریشان ہیں، جو جی ڈی پی گروتھ ہے، جو ٹیکس کلیکشن ہے اس کے بارے میں آپ کو پتا ہے. مطلب انویسٹرز باہر کو آنا تو دور کی بات، ہمارے تو اندر کے جو لوگ ہیں ان کو جان کے لالے پڑے ہوئے. کوئی ضبط نہیں ہے اکنامک پالیسی میں، آئسولیشن میں کام ہو رہا ہے. ہر کوئی اپنے آپ کو جو ہے نا وہ اکلے کل سمجھتا ہے. اور سب سے بڑھ کے جو اس سے بھی مطلب المیہ ہے کہ اسٹاپ گیپ ارینجمنٹس ہو رہی ہیں. ایس بی آر کے چیئرمین صاحب چلے گئے، उनको किसी चीज नहीं पता, डिफेंस मिनिस्टर हैं, उनको किसी चीज का नहीं पता, एक इकोनॉमिक काउंसिल बनी हुई है उसमें।
सामिन, आपने सायरा अफजल तालर से हमारी गुफ्तगू सुनी। एक मुख्तसर सी ब्रेक लेते हैं, ब्रेक के बाद जब वापस आएंगे तो बात करेंगे जुबैर मोतीवाला साहब से, जो कि पाकिस्तान अफगानिस्तान ज्वाइंट चैम्बर ऑफ कॉमर्स उसके प्रेसिडेंट हैं, और उनसे हम जानेंगे कि आया कारोबारी तबका इस आर्जी महंगाई या मसनूई महंगाई उसका जिम्मेदार है। एक ब्रेक के बाद
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
जुबैर मोतीवाला साहब, प्रेसिडेंट पाकिस्तान अफगानिस्तान ज्वाइंट चैम्बर ऑफ कॉमर्स, बहुत शुक्रिया आपका। आप बड़ी कारोबारी शख्सियत भी हैं। सबसे पहले तो सर ये बताइएगा कि आपके ख्याल में ये जो इन्फ्लेशन हुई है पिछले 18-19 महीनों में, तकरीबन 14% है टोटल, ये क्यों कर हुई है? बिजनेस कम्युनिटी या स्टॉकर्स इसके अंदर आपके ख्याल में कितने रिस्पॉन्सिबल हैं?
लेकिन सबसे पहली बात ये है कि जब आप वो पॉलिसी बनाते हैं जहाँ, ये बात भी ठीक है कि हमारे यहाँ जो बैलेंस ऑफ पेमेंट का बहुत बड़ा मसला था, सबसे पहली बात ये, जहाँ सब शुरू करते हैं बात को, और हमारा जो बैलेंस ऑफ पेमेंट के अंदर हमारा जो ट्रेड अकाउंट डेफिसिट और करंट अकाउंट डेफिसिट दोनों बहुत ही ज्यादा बुरी पोजीशन में थे, तो गवर्नमेंट ने डिसाइड किया कि इसको कंट्रोल करना है हमने, तो दे स्टार्टेड पुटिंग आरडी कहते हैं रेगुलेटरी ड्यूटी को, यानी जो लग्जरी आइटम है, जो इम्पोर्ट की आइटम्स थे, इम्पोर्ट को कंटेल करना था, एक्सपोर्ट को बढ़ाना था, यही उनका जो है वो इरादा था। उस बढ़ाने के चक्कर में उन्होंने कोई 35%, 40%, 50% रेगुलेटरी ड्यूटीज लगाई। उससे ये हुआ कि इम्पोर्ट तो कर्टेल हो गया, तकरीबन कोई 8 बिलियन से 10 बिलियन डॉलर के करीब इम्पोर्ट कम हुई पाकिस्तान में, लेकिन एक्सपोर्ट नहीं बढ़ सकी। जब एक्सपोर्ट नहीं बढ़ सकी और इम्पोर्ट सब्स्टिट्यूट इंडस्ट्री नहीं लग सकी, तो ये जो सारा अभी जो आप देख रहे हैं वो सारा उससे ये हुआ कि इन्फ्लेशन बढ़ता गया। जब इन्फ्लेशन बढ़ता गया तो हिस्टोरिकली जो हमारी स्टेट बैंक है वो इन्फ्लेशन से 3% ऊपर इंटरेस्ट रेट रखती है, तो हमारी जो इंडस्ट्रियां हैं वो जो है वाइबल नहीं रही, या उनकी कॉस्ट बढ़ गई और उनके यहाँ जो महंगाई उनकी वजह से हुई। ये जो लोकल मैन्युफैक्चर्ड चीजें थी 15-16% इंटरेस्ट रेट के ऊपर, वो डेफिनेटली महंगी होंगी। फिर जब ये चीजें हुई फिर आपको डॉलर रुपी पैरिटी को आपको नहीं बोलना चाहिए, हम 100-110 रुपए खड़े थे, ये अचानक 160 रुपए देखा उसने, फिर आप 154-155 पे। दिस इज ऑल्सो अबाउट 50% डेप्रिसिएशन ऑफ अ रूपी, इसका मतलब ये 50% आपकी बाइंग पावर कम हो गई, तो सामने जो तनख्वाहें हैं वो नहीं बढ़ी। तो इस वक्त जो पोजीशन है इस वक्त मुल्क की वो ये है कि इन्फ्लेशन इज एट पीक, इंटरेस्ट प्राइसेस आर वेरी हाई, और ये जितना कुछ हो रहा है इसको ये जो कंट्रोल करने की बात कर रहे हैं महंगाई, मुझे आप बताइए कि जो डॉलर रुपी पैरिटी का जो असर है वो तो डेफिनेटली मार्केट के ऊपर आएगा। 50% आप डिप्रिशिएट हो गया आपका रुपया, तो वो आना ही आना है उसके अंदर। तो ये महंगाई मैं नहीं समझता कि ये कम हो सके, इसको आपको बतदरीज लॉन्ग टर्म के अंदर, मीडियम टर्म्स के अंदर, शॉर्ट टर्म रास्ता मुझे इसका कोई नजर नहीं आता कि आपको कल इसको कर ले।
फेडरल मिनिस्टर जो है इकोनॉमिक अफेयर्स के हमाद अज़हर साहब से मेरी अभी कुछ लम्हे पहले बात हुई है, वो ये कह रहे थे कि हम जो महंगाई कंट्रोल करने का प्लान है, एक तो वो ये है कि जो नाजायज जो ज़खीरा करने वाले लोग हैं, ज़खीरा अंदोजी करते हैं लोग, उनके खिलाफ क्रैकडाउन होगा पूरी पावर से होगा। दूसरा यानी जो एक आर्टिफिशियल इजाफे का सबब बनते हैं। दूसरा ये कि हम यूटिलिटी स्टोर्स और फूड आइटम के ऊपर सब्सिडीज देंगे ताकि वो यूटिलिटी स्टोर्स के जरिए उनको सस्ते निरखों पर आम आदमी को कम अज़ कम फूड आइटम्स अवेलेबल रहें। तो ये
देखें, ये जो है ना बातें बहुत अच्छी हैं, हमाद अज़हर साहब हमेशा बातें बड़ी अच्छी करते हैं, उनकी तकरीर भी बड़ी अच्छी होती है, लेकिन अगर आप प्रैक्टिकली देखें ना, ये सप्लाई एंड डिमांड का सारा खेल होता है। जब भी आपकी कोई बात होती है, व्हेन देयर इज लेस सप्लाई एंड मोर डिमांड, तो आपकी प्राइसेस एस्केलेट करती हैं। यही मंदी और तेजी का सारी दुनिया में इसी तरह से रिवाज रहा है। जब आपकी वीट स्टॉक कम होगी, सबसे पहले तो ये देखना चाहिए ना कि वीट हमने अक्टूबर में एक्सपोर्ट क्यों की, और जब एक्सपोर्ट जब की एक्सपोर्ट और जब अलार्म दे रहे थे तो जब उन्होंने इसको वीट को रोक के अपनी होल्डिंग्स को क्यों नहीं देखा? ये तो गवर्नमेंट हमारी तो गवर्नमेंट होल्ड करती है, जितनी वीट होती है गंदम जो है ना वो गवर्नमेंट खरीद करती है सपोर्ट प्राइस के ऊपर, उसको जब आपकी कंजप्शन को देख कर आपने गंदम का स्टॉक आपके पास है या नहीं, अगर नहीं है तो उसको मेक श्योर करना था कि हो, अगर आप एक्सपोर्ट करने जा रहे हैं तो कम से कम पहले अपनी कंजप्शन को देखना चाहिए।
मिसमैनेजमेंट,
अफगानिस्तान स्मगल हो गई, वो स्मगल नहीं हुई है। अफगानिस्तान देखें, अफगानिस्तान हिस्टोरिकली हमारा फिफ्थ प्रोविंस है, आपकी जो गंदम की जो फ्लोर की जो डिमांड है अफगानिस्तान की मार्केट की वो यहीं से जाती है, कभी कहीं और से नहीं आती है। ये तो नहीं सर, जब जब इस तरह की सिचुएशन होती है तो कहते हैं कि अफगानिस्तान चलेगी, अफगानिस्तान में तो कंजप्शन जो गंदम खाई जाती है हमारी है। पेशावर के अंदर छोटा सा शहर के अंदर 200 से ज्यादा फ्लोर मिल्स हैं, वो सारा कैटर करती हैं अफगानिस्तान की पूरी मार्केट को, शायद उससे आगे वो सीआईएस कंट्रीज को भी जाता। अब चीनी को देख लेना, अब चीनी का क्या, आप जो ये वावेला, अगर आप चीनी एक्सपोर्ट करने की परमिशन देते हैं फिर आप इंपोर्ट करने की बात करते हैं, तो देखिए मैकेनिक जो है वो आपको अपनी डोमेस्टिक मार्केट को जो इसेंशियल आइटम्स हैं उनको तो गवर्नमेंट को पूरी तरह से कंट्रोल करना चाहिए।
यानी ये इंतजामी बदनज़मी भी है इसके अंदर क्या आप कहते हैं?
मैं समझता हूँ कि इट इज द बेसिक प्रॉब्लम जो है वो ब्यूरोक्रेसी का है और गवर्नेंस का है, जो गवर्नेंस एडमिनिस्ट्रेशन का है, क्योंकि आपके पास गवर्नेंस के अंदर ये सारी चीजें डे टू डे बेसिस पर, आवर टू आवर बेसिस के ऊपर ऑल द गवर्नमेंट्स मॉनिटर दुनिया सारी में, क्योंकि फूड सिक्योरिटी इज द फर्स्ट आइटम ऑन द एजेंडा ऑफ द गवर्नमेंट, उसको आपने क्या किया हो? आपने अगर यहाँ अगर पहुंचे और इस महंगाई को, मैं आपको अभी मैं कहता हूँ मेरी नाकी शक्ल है, मैं समझता हूँ हमारे अदर साहब बहुत ज्यादा समझते हैं मेरे से, लेकिन बात यह है कि मैं ये समझता हूँ कि इट विल टेक मिनिमम ऑफ वन ईयर इफ दे ब्रिंग डाउन द इन्फ्लेशन, एंड इन ऑर्डर टू ब्रिंग डाउन द इन्फ्लेशन दे हैव टू ब्रिंग डाउन द इंटरेस्ट रेट विच स्टेट बैंक गवर्नमेंट इज नॉट रेडी, अगर ये बिल्कुल नहीं होगा तो अब अगर इस तरह की अगर बात होगी आपके इंटरेस्ट रेट आप कम नहीं करेंगे, इन्फ्लेशन को नंबर्स को नीचे जब तक नहीं जाएगा, जब तक आपकी लोकल इंडस्ट्री वायबल नहीं होगी, जब तक आपकी लोकल इंडस्ट्री की जो प्रोडक्टिविटी है उसको आप पुरानी कीमतों के साथ रिलेट करके उसको उस तरह से नीचे नहीं लेके आएंगे, जब तक आप इंपोर्ट को सस्ता नहीं करेंगे और लोकल इंडस्ट्री को आपने अगर लगाम डालना है तो उसका क्या तरीका है? उसका तरीका ये है उस आइटम की आप ड्यूटी जीरो कर दें, वो ऑटोमेटिकली डिमांड एंड सप्लाई के अंदर वो नीचे आएगी। बता
बहुत शुक्रिया जुबैर मोदीवाला साहब, आपने हमें ज्वाइन किया, हमारे लिए आपने वक्त निकाला।
मौसीकी, एंटरटेनमेंट, सितारों के इंटरव्यूज, आपकी कॉल्स और पैगामात से मिलकर बनता है प्रोग्राम चार्ट बस्टर्स। हमारा और आपका साथ हर जुमे की रात 9 बजे सुनना न भूलिए चार्ट बस्टर्स।
प्रोग्राम आपकी दुनिया में एक बार फिर आपका खैर मकदम, और हमारा सेगमेंट है अलिफ से ये तक, जिसमें हम तालीमी मौजूदात पर बात करते हैं, और आज हम बात करेंगे समर स्कूल पे। जब सामीन आपके जहन में समर स्कूल का नाम आता है तो यकीनन आप सोचते होंगे कि गर्मियों की छुट्टियों में जब बच्चों को छुट्टियां हो जाती हैं, तातीलात होती हैं, तो उन दिनों में उनके लिए पढ़ाई के जो अरेंजमेंट्स हैं, भले वो स्कूल के अंदर हों या इवन स्पेशल कैंप्स लगाए जाते हों, तो वो मंजर आपके सामने होता होगा। लेकिन अब इंटरनेशनली एक समर स्कूल जो है वो प्रोफेशनल्स का भी होता है, एजुकेशनल्स का भी होता है, जिसमें वो इंटरनेशनल इश्यूज़ के ऊपर बात करने के लिए, गुफ्तगू करने के लिए इकट्ठे होते हैं। इस वक्त जो हमारे साथ एजुकेशनल्स मौजूद हैं आप उनको जानते हैं, डॉक्टर नूर फातमन हमें ज्वाइन किया है, डिपार्टमेंट ऑफ इंटरनेशनल रिलेशंस एंड पॉलिटिकल साइंसेज, इंटरनेशनल इस्लामिक यूनिवर्सिटी उनकी हेड हैं, और अभी एक समर स्कूल वो फिनिश करके आई हैं। सो ज़रा उनसे मालूम करते हैं कि ये प्रोफेशनल समर स्कूल क्या होता है। डॉक्टर साहब बहुत शुक्रिया आपका, आपने हमें ज्वाइन किया, क्या है ये प्रोफेशनल का समर स्कूल?
ये रिसेंट फिनोमेना है, लेकिन इसको मैं समझती हूँ कि जो मेरी इंट्रैक्शन समर स्कूल से हुई है, चाहे वो यूरोप होता है या बाकी रेस्ट ऑफ इवन एशियन है कंट्रीज, ये अराउंड 2010 से ऑनवर्ड। और ये है कि जैसे आप कॉन्फ्रेंसेज होती हैं, कोई थीम होता है उसके ऊपर आप डिफरेंट पेपर्स लाते हैं, प्रेजेंट करते हैं, लेकिन वो कोई बहुत कंट्रोल्ड डिस्कशन नहीं होती। डिफरेंट मल्टी डिसिप्लिनरी पेपर्स हो जाते हैं, उसको आप पब्लिश कर लेते हैं या वहाँ प्रेजेंट कर लेते हैं, और बहुत कंट्रोल करके आप अपनी थीम पे बात नहीं कर सकते, दो के आप उसमें डिफरेंट थीम्स आप देते हैं। लेकिन ये होता है नॉर्मली यूनिवर्सिटीज के अंदर, जैसे फ्राइबर्ग यूनिवर्सिटी है जर्मनी में, और बर्लिन यूनिवर्सिटी, बर्लिन में एक पोस्ट एम यूनिवर्सिटी है, और इस तरह के जो है, इनसे मुझे इत्तेफाक हुआ था 2010-11 में, कि जहाँ समर स्कूल्स इन्होंने अरेंज किए थे, और मैं समझती थी कि परहैप्स ये सिर्फ इसी एरिया में होते हैं, लेकिन फिर अब रिसेंटली मैंने देखा कि अफ्रीका में और एशिया में, ईस्ट एशिया में ये एक ट्रेंड शुरू हुआ है, और उसका कुछ बेनिफिट भी होता है। और उसको ये करते हैं कि जैसे फॉर इंस्टेंस फ्राइबर्ग का अगर मैं आपको बताऊँ, फ्राइबर्ग यूनिवर्सिटी में, तो उसमें वो ये था कि जी जो अल्टरनेट एनर्जी के सोर्सेज हैं उसके पर बात अब होनी थी, तो उसमें उन्होंने कोशिश की थी, जैसे मेरा एनर्जी सेक्टर में बहुत काम था तो एक और उन्होंने खुद फंडिंग दे के, जर्मन गवर्नमेंट ने फंडिंग दी हमें, जो है वो डिफरेंट सिटीज में भी लेकर गए और जहाँ ऑन ग्राउंड जहाँ पर आपके जो फोटोवोल्टिक सेल्स जो बन रहे होते थे उसका हमें दिखाया, और अल्टरनेट एनर्जी का फॉर इंस्टेंस और दूसरे एनर्जी सोर्सेज से किस तरह से घर के अंदर आपने सोलर एनर्जी को जैसे कैसे घर के अंदर यूज किया जा सकता है जो आपके ग्रिड से ऑफ ग्रिड होते हैं उनको, तो काफी ये टेक्निकल सा इसमें ये होता है कि मैं फोकस ग्रुप बना लेते हैं,
ठीक है,
जो कि सिर्फ उसका उन्हीं लोगों का फील्ड होता है, उसमें कुछ बहुत ज्यादा एक्सपर्ट हैं जो बहुत सीनियर हैं, उनको वो कीनोट स्पीकर के तौर पर दे देते हैं, और बाकी जो है वो आपको पूरे स्कूल के तरह फॉरेस्ट अभी रिसेंट जो मैंने अटेंड किया है ये मैंने कुआलालंपुर में किया है, कुआलालंपुर का एक बहुत अच्छा थिंक टैंक है इस्लामिक रेनेसां फ्रंट, तो उन्होंने ये कॉल दे दी थी और उन्होंने ये कहा कि हम आपको होटल एंड फूड और ये सब, जाहिर है ये भी बहुत ज़रा एक हो जाता है आपकी कंपनसेशन अगर एक थिंक टैंक है जिसके पास कोई नॉन प्रॉफिट ऑर्गेनाइजेशन अगर है, लेकिन वो चाहते हैं कि इस तरह की डिस्कशन जो है वो हर मुल्क में शायद नहीं हो सकती, जहाँ जहाँ आपके लिए कंड्यूसिव इन्वायरमेंट होता है वहाँ होती है, तो जहाँ आपका अपना इंटरेस्ट है वो समझते हैं आपने कैसा काम किया है तो फिर आपको अगर फंडिंग है तो बुला लेते हैं, या अगर आप समझते हैं कि आपको खुद भी इन्वेस्ट करना चाहिए तो वो फिर इस तरह से मैंने
इसमें
भी पार्टिसिपेट किया।
अच्छा ये बताइए कि इससे जो एक ज़ाहिर तासर मिलता है आपकी गुफ्तगू से कि एक बड़े पैमाने पे इंटेलेक्चुअल डिस्कशंस हैं, एक्सपीरियंस की शेयरिंग है, सो ये कहना चाहिए कि एक ज़ाती सतह पे आपके स्किल्स, नॉलेज शेयरिंग एंड उसकी इन्हेंसमेंट उसका सोर्स है, या ये किसी सूरत में फिर पॉलिसीज़ के अंदर भी तब्दील हो सकता है, आपकी तरफ से जो इनपुट है वो क्या कौमी सतह पे आउटपुट के भी इम्कानात को बढ़ा देती है, आप हूँ या कोई भी हूँ किसी भी मुल्क के इंटरेक्शन से?
वो डिपेंड देखिए वो डिपेंड करता है कि उसकी एक्सेसिबिलिटी क्या है और वो कैसे अप्रोच किया जा रहा है ना, फॉर इंस्टेंस के अगर आपने जैसे अब हमने बात की थी कि पोस्ट कॉलोनियल स्टेट्स हैं इसमें पाकिस्तान भी है, उसके अंदर जो रिफॉर्म्स हैं उसको देखा जाए कि क्या हम अभी कॉलोनियल स्टेट में ही हैं या हम इतने इंडिपेंडेंट हैं कि हम जो रिफॉर्म समझते हैं उसे हम करना चाहिए हमें, और उन्होंने तो हर इसका कुछ ज़्यादा मेजर जो फोकस था वो इश्तिहाद पे रखा, लेकिन अदरवाइज जो मेरा फोकस था वो ये था कि जैसे आप कैपिटलिस्ट मार्केट की बात हम करते हैं तो क्या इसमें अभी हम डीकोलोनाइज हो चुके हैं कि नहीं हो चुके हैं, तो इस तरह के ये इंटेलेक्चुअल डिबेट जिसमें एक्चुअली मेरी जो ऑब्जर्वेशन है वो ये है कि नॉलेज क्रिएशन इसमें ज्यादा है, इसमें आइडियाज की बर्थ ज्यादा है एज कम्पेयर टू आप किसके पॉलिसी की।
मैं अपने सवाल को रीफ्रेज अगर करता हूँ और सिंपल बना देता हूँ कि आप इंटरनेशनल समर स्कूल्स में, इंटरनेशनल कॉन्फ्रेंसेज में जाती हैं, आप जो एक्सपीरियंस, जो नॉलेज लेके आती हैं पाकिस्तान से, उसको पाकिस्तान को उससे कैसे फायदा हो सकता है?
ये जो आपका क्वेश्चन है ना, ये नॉर्मली उनके फॉर्म्स के अंदर होता है, एप्लीकेशन फॉर्म के अंदर या फिर उनका फीडबैक फॉर्म के अंदर भी होता है। देखिए एक सीधा बड़ा स्ट्रेट फॉरवर्डली जो मेरी पार्टिसिपेशन होती है वापस आके, एक तो मेरे स्टूडेंट्स हैं जो ऑब्जर्वेशन होती है, दूसरा जैसे आपसे मीडिया से बात करती हूँ, टीवी पे बात करती हूँ, तो बहुत सारी मुझे उसकी जो एक्सपीरियंस होता है उसको मुझे शेयर करना का मौका मिलता है, लेकिन उसके साथ साथ जब हम ऐसा कोई प्रोग्राम अरेंज करते हैं तो मेरा वो सारा एक्सपीरियंस भी आता है जो उनसे एक सक्सेस स्टोरी लेकर हम यहाँ आते हैं। अब आपका नेक्स्ट पॉइंट ये है कि डज दैट मेक अ डिफरेंस एट द पॉलिसी लेवल, तो अनफॉर्चुनेटली अभी इतनी मैं नहीं समझती हूँ कि जब आप वापस आते हैं तो आपको, बल्कि मैं समझती हूँ कि शायद जाने में भी और आने में भी हर्डल्स इतने होते हैं कि उसको अंडरस्टैंड करना तो बहुत सोसाइटी में मुश्किल हो जाता है कि वो आपको अंडरस्टैंड करें, और उसकी अप्रिसिएशन तो बड़ी मुश्किल चीज़ है।
लेकिन आपने कभी कोई कोशिश की कि जो पॉलिसी मेकर्स हैं वो ये समझें कि निचली सतह पे क्या हो रहा है, पाकिस्तान के एजुकेशनिस्ट, पाकिस्तान के इंटेलेक्चुअल्स अपने तौर पे क्या करें और उनके एक्सपीरियंस से कैसे फायदा उठाएं?
मैं आई विल बी वेरी वेरी स्ट्रेट फॉरवर्ड एंड वेरी फ्रैंक ऑन दिस अकाउंट कि कोशिश नहीं की जाती है फ्रॉम द पॉलिसी मेकर्स कमिंग टुवर्ड्स द इंटेलेक्चुअल्स, اور اکیڈیمیا.
نہیں لیکن اگر انیشیٹو آپ کی طرف سے ہو, اکیڈیمیا کے لوگوں کی طرف سے,
دیکھیں میری طرف سے ہوگا. دیکھیں
میں ایک ایگزامپل دے رہا ہوں, قطع کلامی کی معافی, میں ایگزامپل دے رہا ہوں. آپ اگر ایک پیج کی ون پیج سمری بنا کے بھیجیں, بھلے پرائم منسٹر ہاؤس بھیجیں یا بھلے اپنی منسٹری آف ایجوکیشن میں یا جس شعبے سے متعلق آپ نے اسکل سیٹ لے کے آئی ہیں, نیا ویژن لے کے آئی ہیں کہ یہ ہو سکتا ہے پاکستان کے اندر گیون کنڈیشنز میں, تو اگر آپ ایسا کوئی پی سی بنا کے بھیجیں, کوئی پروجیکٹ پرپوزل بنا کے بھیجیں, تو یہ بنیادی اور پرائمری ریسپانسبلٹی آپ کے اوپر ہی نہیں آئے گی. وہ کہتے ہیں نا پنجابی میں کہ جڑا بولے وہی کنڈا کھولے, اور اردو میں کہ اس کو چھٹی نہ ملی جس نے اس کو یاد کیا.
بالکل آئے گی, لیکن مجھے ایسا ماحول نہیں لگا ہے سر کہ میں یہ سمجھوں کہ مجھے ایسا سم ٹائم ہوتا ہے نا کہ آپ ایک بہت زیادہ پروکٹیو اور اس طرح وے میں نہیں چل رہے ہوتے, آپ یہ ویٹ کرتے ہیں کہ کوئی آپ سے بھی آ کے بات کرے یا آپ کو کیسا موقع ملے. پرہیپس میرا شاید میرا میں سمجھتی ہوں میرا بھی فالٹ ہوگا, لیکن مجھے ایک جنرلی جب آپ لوگوں کو دیکھتے ہیں, دیکھیں سب سے بڑا فورم مجھے مل جاتا ہے جب پالیٹیشینس میرے ساتھ بیٹھ کے ٹی وی پروگرام کر رہے ہوتے ہیں, تو میں وہاں بھی مجھے سمجھ آ جاتی ہے کہ کتنی کنزمپشن آف دا نیو نالج ہوگی اب اویلیبل. تو دیکھیے بہت ڈفرنٹ تھنک ٹینک بھی بنتے ہیں, ہمارے پاس ٹاسک فورس بھی بنتی ہیں, تو کیا ریئلی ہم کوالٹی کو آگے لانا چاہتے ہیں؟ میرا اس میں آپ کو آنسر ہوگا کہ نو.
صحیح, تو انفارچونیٹلی ایسا انوائرمنٹ نہیں ہے. سو پھر میں مجھے آپ گراس روٹ لیول کے اوپر آپ ڈفرینس کریٹ کرنا چاہتی ہیں کہ جو آپ سیکھ کے آتی ہیں آپ وہ اسٹوڈینٹس کے ساتھ ڈسکس کرتی ہیں, تو میں بھی
میں وہ بہت زیادہ کرتی ہوں, میں بہت زیادہ کرتی ہوں. ارشد آپ کو میں یہ بھی بتاؤں کہ میں بائی کمپلشن ایجوکیشن فیلڈ میں نہیں گئی ہوں, میں بائی آپشن گئی ہوں. آئی واز ادر وائز آئی واز اے پبلک سروینٹ فار 14 ایئرس.
اچھا,
اور میں نے اس کو ریزائن کیا ہے جسٹ ایک ون اسٹروک سے, یہ سمجھتے ہوئے کہ میں جسٹس نہیں کر پاؤں گی اگر میں ایک بیوروکریٹک انوائرمنٹ میں بیٹھ کے کام کر رہی ہوں, اور آن دا ادر سائڈ میں جا کر ایک انٹلیکچوئل ایکٹیویٹی کر رہی ہوں اور بچوں کو فریڈم آف تھاٹ سکھا رہی ہوں, اور آئی ایم ناٹ پریکٹسنگ دیٹ. تو میں نے وہ کیا ہے. سو میں یہ سمجھتی ہوں کہ اگر میں جہاں بھی کوئی دیکھیے, ایک تو ہے نا کہ آپ بہت بڑھ کے آپ آگے آتے, شاید پرہیپس میں اس طرح سیلنگ کرتی ہوں, لیکن جہاں بھی لکھتی ہوں میں ریگولر لکھتی ہوں, میرے اخبار میں سارے آئیڈیاز ہوتے ہیں, میں ٹی وی پہ بھی بولتی ہوں, میں آپ کے ساتھ بھی بات کر رہی ہوں, اور میں کوشش کرتی ہوں کہ وہ ڈفرینس میں لے کے آ سکوں جو آج سے نہیں, 2002 سے مجھے سب سے پہلے موقع ملا باہر جانے کا اور ڈگری لینے کا یورپ سے, جبکہ اس وقت ہماری ہائر ایجوکیشن کمیشن بھی نہیں تھی. سو یہ سارا ہے, اور میں اس بیسس پہ کہ میں اس کو اپنی جو ہے دراز کے اندر بند نہ کر دوں اس ڈگریز کو, اس نالج کو اس طرح سے کر کے ڈگری کی صورت میں, تو میں نے یہ تو بڑا آپشن, تو میرا بہت جو ہے وہ ایفرٹ ہوتی ہے کہ میں واپس آ کے, فار انسٹنس میں نے ابھی تو کلاسز نہیں ہے, لیکن میں نے چیز جو اپنی پوری فیکلٹی سے شیئر کی کہ ویسٹیج آف ریسورسز, خاص طور پہ جو ہم پرنٹ کر کے میٹیریل کا کرتے ہیں, اور میں نے پیپر لیس انوائرمنٹ وہاں پر دیکھا ہے.
صحیح صحیح,
تو وہ ایک آپ سیکھتے ہیں, آپ آ کے بتاتے بھی ہیں, لیکن اب امپلیمنٹیشن کیسے ہوتی ہے اس اکاؤنٹ پہ میں کوئی زیادہ ہوپ فل اور زیادہ آپٹیمسٹک نہیں ہوں.
صحیح, وہ بڑی گریجولی ہو رہی ہو, لیکن آپ نے بہت سارے اچھے آئیڈیاز یہاں پہ دیے ڈاکٹر نور, یقین کیجئے بہت اچھا لگتا ہے آپ سے بات کر کے. آپ نے بھی یعنی اگین ہم نے اس کی دوسری ٹرم آپ نے جس کے لیے جو استعمال کی کہ کنزمپشن آف نیو نالج, ہم تو یہ چاہیں گے کہ اس کے اوپر باقاعدہ ایک سیریز ہو کہ گورنمنٹ کو کیا ضرورت کیسے ضرورت ہے کہ وہ اپریشیٹ کرے, اکنالج کرے, بلکہ ایسا شعبہ کریٹ کرے کہ جہاں پہ وہ نئے آئیڈیاز کو اور نئے نالج کو جو ہے وہ ویلکم کرے, اور اس کے ریسرچ کے لیے بھی اپنے ہی لوگوں کو ڈپلائے.
یہ وائس آف امریکہ ہے. آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں, پتا ہے facebook.com/VOA Urdu.
پروگرام آپ کی دنیا میں آپ کا خیر مقدم, یہ سپورٹس کا سیگمنٹ ہے اور اس میں بات ہم کریں گے کرکٹ پہ. آپ کو معلوم ہے کہ گزشتہ ہفتے انڈر 19 ورلڈ کپ کھیلا گیا, اور اس انڈر 19 ورلڈ کپ میں تین ٹیموں کا تعلق ایشیا کے ساتھ تھا, بلکہ جنوبی ایشیا کے ساتھ تھا. پاکستان, بنگلہ دیش اور بھارت, یہ تین ٹیمیں سیمی فائنل کوالیفائی کرنے والوں میں شامل تھیں. چوتھی ٹیم جو تھی وہ نیوزی لینڈ کی تھی, اور آپ کو یہ تو معلوم ہی ہے کہ فائنل جو ہے وہ بنگلہ دیش کی ٹیم نے جیت لیا تھا ڈکورتھ لوئس میتھڈ کے تحت, اور بنگلہ دیش کے لیے یہ بہت بڑی بات ہے بنگلہ دیش کی کرکٹ کے مستقبل کے لیے. سو ان دونوں چیزوں پہ بات کرتے ہیں کہ بنگلہ دیش کے لیے اس کا کیا مطلب ہے, بھارت کی جو کرکٹ ہے وہ گراس روٹ لیول پہ اس قدر کیوں سٹرانگ ہے کہ وہ ڈیفینڈنگ چیمپئن تھی, اس بار بھی وہ فائنل میں ہے. پاکستان بھی کم از کم 13 مرتبہ انڈر 19 ورلڈ کپ کے سیمی فائنلز کھیل چکا ہے. سو آئیے بات کرتے ہیں جلال الدین سے, سابق ٹیسٹ کرکٹر ہیں اور ایک روزہ کرکٹ میں پہلی ہیٹرک کرنے والے بالر ہیں. جلال الدین صاحب بہت شکریہ آپ کا اپنے وائس آف امریکہ سے بات کرنے کے لیے وقت نکالا. انڈر 19 کرکٹ ورلڈ کپ بنگلہ دیش فاتح بن کے ابھرا ہے. ڈیفینڈنگ چیمپئن بھارت اپنے ٹائٹل کا دفاع نہ کر سکا اور 3 وکٹ سے بنگلہ دیش نے یہ فائنل جیت لیا, اگرچہ فیصلہ بعد میں ڈکورتھ لوئس میتھڈ کے تحت ہوا. سو ایک اور اینگل یہ کہ 3 ایشیائی ٹیمز جو ہیں, پاکستان, بنگلہ دیش اور بھارت, یہ سیمی فائنلز میں پہنچیں اور آسٹریلیا, انگلینڈ یہ کہیں نظر نہیں آئیں. ساؤتھ افریقہ جو ہے وہ تھی ان کے ساتھ سیمی فائنل میں پہنچی. تو پہلے تو جنرلی پہلے میرا خیال ہے سب سے پہلے اس فائنل کے اوپر آپ کی رائے لیتے ہیں, کیا اسپرٹ ہے یوتھ کے اندر بنگلہ دیش میں بالخصوص, اور بنگلہ دیش کی کرکٹ کے لیے یہ فتح کیا معنی رکھتی ہے؟
دیکھیے بہت بڑا اچیومنٹ ہے ان کا اس ٹورنامنٹ کو جیتنا, اور اس یہ ایک دن کی بات نہیں ہے, مسلسل میں 2010 میں وہاں ایک کپ کی ٹیم لے کے گیا تھا, تو جب میں نے ان کا سسٹم دیکھا تھا, خاص طور سے بی کے ایس بی جو ایک گورنمنٹ انسٹیٹیوشن ہے, وہ 5 سال کے پروگرام رن کرتے ہیں اپنے کلاس 7 سے اور 12 تک اپنے پاس رکھتے ہیں, تو یہ ایک وہ سسٹم ہے جس کے تحت وہ پلیئروں کو ڈیولپ کر رہے ہیں اور سائنٹیفک اپروچ کے ساتھ. تو اس وقت تو ان کا جو را ٹیلنٹ کا اسٹینڈرڈ تھا اتنا اچھا نہیں تھا, اس لیے وہ ایک حد تک ڈیولپ ہوتے تھے اور وہ جب انٹرنیشنل لیول پہ آتے تھے تو وہ نہیں تھا, مگر رفتہ 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 یہ چیز بڑھتی گئی اور آج آپ دیکھیں کہ انہوں نے اس انڈر 19 ٹورنامنٹ کو جیتا ہے, تو میں سمجھتا ہوں ان کے لیے بہت بڑی بات ہے اس ٹیموں کو دیکھتے جو باقی ٹیمیں تھیں ان کا اس ٹورنامنٹ کو جیتنا. اور انڈیا تو خیر ظاہر ہے کہ وہ اس اوور آل ایک اچھی ٹیم تھی, مگر ڈے والی بات ہوتی ہے, جو آج ڈے تھا وہ بنگلہ دیش کے زیادہ فیور میں گیا, اچھی انہوں نے ہر چیز کی, انہوں نے غلطیاں کم کی, تو یہی ہوتا ہے دو اچھی ٹیمیں جب کھیل رہی ہوتی ہیں تو پھر جو اس دن کم غلطی کرتا ہے وہ جیتتا ہے, تو بنگلہ دیش کو کریڈٹ جانا چاہیے, انہوں نے اس بڑی ٹیم کو ہرایا اور یہ ایک اچیومنٹ ہے ان کا بڑا,
اور بھارت کے پوائنٹ آف ویو سے ذرا
آگے موٹیویشن بہت بڑھے گی ینگ بچوں میں,
موٹیویشن بہت بڑھے گی بھارت کے پوائنٹ آف ویو سے. ایک تو وہ ڈیفینڈنگ چیمپئن تھے, سو یہ شو کرتا ہے کہ وہ ایک بار پھر کنسیکٹیولی فائنل کے اندر آئے. ہم کی بڑی یہ نیشنل سائڈ ہے اس کو بھی ہم دیکھتے ہیں تو وہ بھی بڑی کنسسٹنٹ پرفارمر ہے ٹیسٹ میں, او ڈی آئی میں, ٹی ٹوینٹی میں, تو بھارت میں کرکٹ جو ہے وہ کتنی مضبوط ہو رہی ہے اور انفراسٹرکچر کے اعتبار سے یا ایون بیسک کیا چیز انوالو ہے وہاں پہ کہ وہ ایک اچھی کرکٹ اور اچھے کرکٹر پیدا کر رہی ہے نچلے لیول پہ بھی اور اوپر آ کے بھی؟
دیکھیں بھارت اس وقت جو ہے وہ ہر لحاظ سے ایک بہتر ٹیم بن گئی, چاہے وہ جونیئر لیول پہ ہو چاہے وہ, ایک تو جب سے آئی پی ایل آئی ایک پیسے نے بہت زیادہ اٹریکشن وہاں پیدا کی اور موٹیویشن جو ہے ینگ کرکٹر میں زیادہ بڑھی, اس کے ساتھ ساتھ انہوں نے اپنی چیزوں کو بھی صحیح کیا, ایسی بات نہیں ہے, جو گراس روٹس کرکٹ ہے انہوں نے اس کو بہت امپروو کیا کیونکہ بیس وہیں سے بنتی ہے. تو ہم نے دیکھا یہ کہ ابھی بھی آپ دیکھیں اگر آپ پاکستان ایون بنگلہ دیش کے پلیئروں کو بھی دیکھیں گے جونیئر لیول پہ, تو اگر خالی ٹیکنیک کی بات کریں تو ٹیکنیک میں ابھی بھی انڈیا سب سے زیادہ ساؤنڈ ہوتا ہے, تو یہ ایک اچھا ایلیمنٹ ہے اور وہ ہوتی ہی ارلی ایج میں ڈیولپ ہے. تو ایک تو انہوں نے چیزوں کو صحیح کیا اور کچھ انہوں نے اپنے سسٹم کے تھرو جو بھی فیصلے کر رہے ہیں وہ بہتر فیصلے کر رہے ہیں, اور اس وجہ سے ان کی یہ ٹیم, اور بڑی وجہ اس کی جو ہے وہ پیسہ ہے, اوور آل پیسہ اتنا زیادہ آ گیا ہے جب سے آئی پی ایل ہوئی ہے, تو ہر بچہ کرکٹ کھیلنا چاہتا ہے اور ظاہر ہے کہ جب اتنے اچھے ان کے پاس ہیروز ہوں تو ٹیلنٹ بھی ڈیولپ ہوتا ہے, ٹیلنٹ تو آتے ہی دیکھنے سے, جب وہ اپنے ہیروز کو دیکھتے ہیں تو نیچے بھی جو بیس میں ہے وہ ٹیلنٹ بڑھتا جاتا ہے.
تیسری جو سیمی فائنلسٹ ہے پاکستان پہ بات کر لیتے ہیں, پاکستان نے بھی اچھا ایونٹ کھیلا لیکن بھارت کے خلاف بالکل حوصلے پست ہو گئے, 172 غالباً یہ ٹارگیٹ دیا جو انہوں نے 10 وکٹوں سے جیت لیا. سو پاکستان کے جو نچلے لیول پہ کرکٹ ہو رہی ہے وہ کتنی آرگنائزڈ ہے؟ آپ بہرحال چونکہ کوچنگ کرتے ہیں, آپ کرکٹ ڈیولپمنٹ پہ کام کرتے ہیں, سو ہمیں بتائیں کہ انڈر 19 ٹیم کیسے بنتی ہے, کہاں سے آتی ہے, کہاں کام ہو رہا ہوتا ہے, سلیکٹرز کی نظر میں وہ لوگ کیسے ہوتے ہیں, سو پاکستان نے کیسا پرفارم کیا اور فائنل میں سیمی فائنل میں وہ کیوں کلیپس کر گئی؟ بالکل جیسے اعصاب کی جنگ ہوتی ہے بڑے میچوں میں, اور بڑی ٹیم کو دیکھتے ہیں پاکستان کی ٹیم کو کہ وہ ریزسٹ نہیں کر پاتی بھارت کے خلاف, یہی کچھ چھوٹی ٹیم کے خلاف اس کے ساتھ بھی ہوا, کیوں کر ایسا ہوتا ہے؟
دیکھیے پہلی بات تو میں بنگلہ دیش کا سنا تھا جو ان کے کوچ تھے, انہوں نے 2 سال کا پروگرام پورا ایک بنایا ہوا تھا, اس 2 سال کو کنسسٹنٹلی فالو کیا. ہمارے ابھی کیا ہوا تھا, ابھی تقریباً 1.5 سال سے ایک ہی کوچ انڈر 19 ٹیم کو رن کر رہا تھا, اس کی پرفارمنس بھی اچھی, اچانک ہم دیکھتے ہیں کہ 1 مہینے پہلے ہیڈ کوچ کو چینج کر دیا گیا اور اس کی کوئی بغیر کوئی وجہ نہیں سوائے کسی کو ایڈوائز کرنے کے, तो इस तरह के डिसीजन एक तो डिमोरलाइज कर देते हैं टीम को और ओवरऑल इस पे इफेक्ट पड़ता है परफॉर्मेंस पे। दूसरा आपने कहा कि किस तरह हमारा स्ट्रक्चर है, देखिए स्ट्रक्चर जो करंट स्ट्रक्चर है उसमें तो कोई क्रिकेट अभी जूनियर लेवल पे हो नहीं रही है, मगर इससे पहले वाले पे अगर हम चले जाएं तो सिस्टम तो उसमें बना हुआ था कि क्लब से डिस्ट्रिक्ट, डिस्ट्रिक्ट से फिर रीजन और रीजन से फिर नेशनल टीम आती थी, वो एक स्ट्रक्चर तो बना था, मगर स्ट्रक्चर जो बना हुआ था ऑन पेपर इज गुड, मगर जब उसको हम इम्प्लीमेंट करते तो प्रैक्टिकली यानी अगर वो मैचेस की बात करें, उसकी शेड्यूल की बात करें, ग्राउंड की बात करें और उसमें बोर्डिंग लॉजिंग ट्रैवलिंग की बात करें तो वो सब कुछ जो था वो बहुत पीछे था। अगर एज कम्पेयर टू इंडिया चले जाएं, इन मैं कहूँगा बांग्लादेश में भी चले जाएं, उससे हमारा नीचे था, मगर स्ट्रक्चर था। और अब इस साल में तो स्ट्रक्चर खत्म ही कर दिया, अभी कोई देश में क्रिकेट नहीं हो रही। सिलेक्शन इसी तरह होता था, तो डिस्ट्रिक्ट की टीम बनती थी तो जो रीजनल सेलेक्टर होते थे वो डिस्ट्रिक्ट की टीम बनाते थे, तो उनके इंटर डिस्ट्रिक्ट टूर्नामेंट होता था, उसकी बेस पे 16 रीजन थे, 16 रीजन की टीमें बनती। डिस्ट्रिक्ट तो हमारे 94 थे, मगर जब उसको ऊपर रीजन में लाते थे तो वो 16 थे, और 16 के बाद उसका एक फाइनल जो भी पूल निकलता था वो फिर उसकी अलग से ट्रेनिंग होती थी और वो फिर अंडर 19 लेवल पे जाता है। मगर जो डिसीजन है ना, जैसे मैंने अभी आपको कोच के बारे में बताया, बांग्लादेश की देखा हमने कि 2 साल से वो एक प्रोग्राम पर रन कर रहे थे, तो ये सारे खराबियां फैसले अच्छे नहीं होते या फैसिलिटीज प्रोवाइड नहीं की जाती उस लेवल पे, ग्रास रूट पे या नीचे लेवल पे, सारा कुछ जो होता है वो पाकिस्तान टीम या मैनेजमेंट पे इन्वेस्टमेंट होती है, जो मैनेजमेंट ऑफ द बोर्ड नॉट द टीम। तो जो हमें जरूरत है वो ये है कि अगर हम नीचे लेवल पे कॉम्पिटिटिव क्रिकेट हो, उसका स्ट्रक्चर जो बना हुआ है वो उसमें जो कॉम्पिटिटिव मैच है इन टर्म्स ऑफ ग्राउंड, एम्पायरिंग, बॉल्स, क्लोदिंग, खाना पीना ये सब उसमें आता है, अगर वो हम, और शेड्यूलिंग बहुत इंपॉर्टेंट है। तो हमारे यहाँ जो क्रिकेट हो रही होती है 2 दिन पहले टीम बनती है और मैच शुरू हो जाते हैं, ये वो सारे फैक्टर हैं जिससे कि क्वालिटी क्रिकेट होनी चाहिए अच्छी उससे निकले। अच्छा, अब आपने एक पहले बात की थी कि हमारे ये तीनों रीजन की टीमें आ गई,
मैं इसी तरफ आना चाहता हूँ कि इसके बावजूद पाकिस्तान भी सेमीफाइनलिस्ट हुई, और फिर मैं इसे चलो फ्रेज कर लेता हूँ कि तीन टीमें एक रीजन से, तीनों नेबरिंग कंट्रीज, और वो सेमीफाइनल खेल जाते हैं, बाकी सारी दुनिया कहाँ है, क्रिकेट ऑस्ट्रेलिया, क्रिकेट इंग्लैंड, साउथ अफ्रीका ठीक है क्वालिफाई कर गई, सॉरी न्यूजीलैंड, तो ये बड़ी बड़ी टीमें ये क्यों नहीं अंडर 19 पे इन्वेस्ट नहीं करती, दिलचस्पी नहीं होती, या क्या रीज़न है कि वो नज़र नहीं आई इस वर्ल्ड कप में?
देखिए ऐसा नहीं है, इसको समझने की ज़रूरत है। ये जो आपने तीन रीजन की टीमों का नाम लिया जिसमें बांग्लादेश, इंडिया, पाकिस्तान, देखिए यहाँ क्रिकेट क्रेजी हद तक खेली जाती है, क्रेजी हद तक, यानी हर बच्चा क्रिकेट खेलने को तैयार बैठा है, यानी कि वॉल्यूम ऑफ द प्लेयर्स बेताशा है। यानी अगर आप इसको कंपेयर करें इंग्लैंड से, ऑस्ट्रेलिया से और इवन साउथ अफ्रीका या न्यूजीलैंड, उनके यहाँ ये बच्चे होते ही नहीं इतने, उनके पास तो वॉल्यूम ही नहीं होता, यानी नंबर्स कम होते हैं। हमारे पास तो बहुत नंबर हैं, उसमें से प्लेयर निकालना कोई इतना मुश्किल काम नहीं है। और हमारा जो मसला है अर्ली जो टैलेंट है, हमारे यहाँ टैलेंट उनसे बहुत ज्यादा है, कम नहीं है उनसे टैलेंट, मतलब चाहे वो पाकिस्तान हो, इंडिया हो, मगर फर्क क्या है कि उनके यहाँ शुरू में एक तो वॉल्यूम कम है, यानी नंबर्स कम है, उसमें से वो जो भी मुश्किल से निकाल के लाते हैं, और अर्ली एज में अभी वो इतनी डेवलप नहीं होते जितना कि इंटरनेशनल लेवल तक जब पहुंचते हैं तो हमसे बहुत ज्यादा बेहतर हो जाते हैं। इस एज में हमसे वो कम होते हैं या बराबर होते हैं, मगर जब इंटरनेशनल लेवल यानी कि टेस्ट लेवल पर पहुंचते हैं तो उनका हमारा गैप बहुत ज्यादा होता है, खासतौर से पाकिस्तान और बांग्लादेश का। इंडिया ने तो फिर भी कुछ चीजें बहुत बेहतर कर ली है। तो मैं बताना ही चाह रहा हूँ कि शुरू में टैलेंट जहाँ तक है और जो वॉल्यूम है वो इन तीनों कंट्री में बेताशा है एज कम्पेयर टू ऑस्ट्रेलिया, न्यूजीलैंड, साउथ अफ्रीका, इंग्लैंड, तो वो तो इसलिए वहाँ पे नहीं। दूसरा एक एज फैक्टर का भी थोड़ा सा इस पूरे रीजन में मसला है कि एज भी हम थोड़ा छोटी लिखवाते हैं, वो भी एक एलिमेंट आ जाता है।
सही,
तो
सही।
अब यहाँ पे डेवलपमेंट का इतना इम्पैक्ट आ नहीं रहा क्योंकि अभी अर्ली एज है, वो भी इतने डेवलप नहीं हो रहे। मगर आप यही प्लेयर आप देखेंगे हमारे अंडर 19 जब इंटरनेशनल लेवल पे पहुंचेंगे और उनका इंटरनेशनल में पहुंचेगा टॉप लेवल पे, तो उसकी और हमारी जो स्टैंडर्ड ऑफ द गेम होगा या क्वालिटी प्लेयर की अगर हम कंपैरिजन करेंगे तो हमसे बहुत बेहतर हो जाता है क्योंकि उनका सिस्टम डेवलपमेंट का हमसे कहीं ज्यादा अच्छा है। इसलिए जब आप देखेंगे इंटरनेशनल लेवल पे हमेशा वो हमें बीट कर रहा है।
بہت شکریہ جلال الدین صاحب، آپ نے ہمیں جوائن کیا، ہمارے لیے آپ نے وقت نکالا۔
اور اس کے ساتھ ہی ہمارے آج کے پروگرام کا وقت اپنے اختتام کو پہنچتا ہے۔ اسد حسن کو اجازت دیجیے۔
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
تازہ ترین خبریں، ریڈیو پروگرامز، آڈیو اور ویڈیو رپورٹس دیکھنے، سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ، جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے۔ خبریں اب ہر وقت آپ کی مٹھی میں۔